यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। देशका विभिन्न जिल्लामा बाढ़ीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। बाढ़ी पहिरोले विभिन्न राजमार्ग प्रभावित, रातको समयमा सवारी सञ्चालनमा रोक। बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन। कार्यकारी प्रमुख संसदबाट चुनिने र मिश्रित निर्वाचन प्रणाली नै नेपाललाई उपयुक्त रहेको नेपाली कंग्रेसका सभापति गगन थापाको भनाई। जोर्डनमा इरानी आक्रमणमा परि 2 अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाद्वारा इरानमा व्यापक हवाई आक्रमण। र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति 1:15 बजे अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुने। समाचार अब विस्तारमा। जल तथा मौसम विज्ञान विभागले अनुमान गरिए जस्तो बाढ़ीको खतरा नरहे पनि देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका बाढ़ीविद सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा वर्षा एउटै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले अनुमान गरिएको स्तरको बाढ़ीको जोखिम नदेखिएको बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने तथा अन्य पूर्व तयारीका गतिविधिलाई सशक्त बनाएको छ। प्राधिकरणले जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने सम्भावित विपदको प्रतिकारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको जनाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढ़ी पहिरोले राजमार्ग प्रभावित भएका छन्। केही सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन् भने केहीमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन्जे बेसी सड़क खण्डमा हरेक दिन बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सड़क हिलो बनेपछि सवारी आवागमन बन्द भएको छ। यसैगरी अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 ढुङ्गे खोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी ढोरपाटन सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4 0 किलो र वडा नम्बर 2 कोदारी क्षेत्रमा पहिरो तथा लेदो सहितको ढुङ्गा माटो खसेपछि अरनीको राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर क्षेत्रमा पहिरो खसेपछि काली गण्डकी करिडोर अवरूद्ध भएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका 7 घुमाउने वडा नम्बर 8 गिम्दी तथा वडा नम्बर 9 बिरुवा डाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेकाले बीपी राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरोला सड़क आयोजना रातिको समयमा बन्द हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुस्ताङ जिल्लाबाट बग्ने काली गण्डकी नदी सहित साना खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको उच्च जोखिम रहने पूर्वानुमान गरेपछि सतर्कता अपनाउन सड़क बन्द गरेको हो। नारायणगढ़ मुगलिन सड़क र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति 10 बजेदेखि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अरियालद्वारा आज जारी सूचनामा जिल्लाका विभिन्न स्थानहरू सहित धादिङ लगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ़ मुगलिन काठमाडौँ सड़क राति 10 बजेपछि बन्द रहने जनाएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानवाधिकार समितिले बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकार सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदनमाथि सम्बन्धित मन्त्रालयसँग छलफल पश्चात सरकारलाई निर्देशन दिइएको हो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनु पर्ने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज पोखरामा आयोजित संविधान संशोधन सुझाव विषय गोष्ठीमा सभापति थापाले नेपाल जस्तो मुलुकमा संसदबाट कार्यकारी प्रमुख चुनिने शासकीय स्वरूप र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य तर्क अध्ययन सहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन दिनुभएको छ। एमाले केन्द्रीय संसदीय विभागले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले तथ्यमा आधारित बहस, जनसरोकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष ओलीले बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र नभएर जनताको आवाज बुलन्द बनाउन र सरकारलाई अझ बढ़ी जवाफदेही र जिम्मेवार बनाउनु पर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
आउँछ। अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताउनु भएको छ। इन्जिनियर्स एसोसिएशनको 64 वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्ने गरी उत्पादन, रोजगारी तथा आर्थिक क्रियाकलापलाई अघि बढ़ाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले दक्ष युवा, रोजगारी र अवसरको खोजीमा विदेशिने क्रम देशका लागि चिन्ताको विषय भएकाले स्वदेशमै पर्याप्त अवसर, उचित मूल्यांकन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री सुधन गुरूङले सशस्त्र प्रहरी बलका कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ। मन्त्री गुरूङले गृह मन्त्रालय सधैँ सुरक्षाकर्मीको साथमा रहेकाले कुनै पनि परिस्थितिमा विचलित नभई इमानदारी, अनुशासन र व्यावसायिकताका साथ राष्ट्रको सेवामा समर्पित हुन आग्रह गर्नुभयो। प्रतिनिधि सभा अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैंकर्स संघ र बैंक तथा वित्तीय संस्था परिसंघका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अरियलले जानकारी दिनुभयो। छलफलमा अर्थ, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो। अब अन्तर्राष्ट्रिय समाचार। जोर्डन स्थित अमेरिकी सैन्य अखडामा हिजो राति भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले आज इरानको अर्धसैनिक बल रिभोल्युसनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको छ। मध्यपूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कार्यवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ। अब आर्थिक समाचार।
गत आर्थिक वर्ष 2082-83 792,000 भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर 792,187 जना नेपाली वैदेशिक रोजगारीमा गएको पाइएको छ। जसमा 6,97,96 जना पुरुष र 95,091 जना महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा गत आर्थिक वर्ष विदेशी नेपाली कामदारहरूको संख्या 47,079 जनाले कमी आएको छ। आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा जान विभागबाट 8,39,266 जनाले श्रम स्वीकृति लिएका थिए। विभागको तथ्याङ्क अनुसार गत वर्ष मेन पावरहरूले 2,68,990 जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् भने 1,28,520 जना व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली गएको मुलुकमा यही रहेको छ। त्यहाँ 1,83,580 जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसम्म 93.47% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। कृषि विकास निर्देशनालय दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य 1,54,950 हेक्टर क्षेत्रफल मध्ये शुक्रबारसम्म 1,44,829 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो। प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब 96% रोपाई सम्पन्न भएको छ। कैलालीमा 66,820 हेक्टर मध्ये 64,147 र कञ्चनपुरमा 48,496 मध्ये 46,556 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो। नेपाल धितोपत्र बोर्डले हाल औसत 8 अर्ब रूपियाँको हारारीमा रहेको शेयर बजारको दैनिक कारोबार रकमलाई 30 अर्ब रूपियाँ पुर्याउने लक्ष्य अघि सारेको छ। पुँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो मुख्य स्तम्भ बनाउने घोषणा गर्दै बोर्डले पुँजी बजार विकास मार्गचित्र 2083 मार्फत आगामी 10 वर्षभित्र बजारको संरचनात्मक सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने रणनीति अघि सारेको हो। मार्गचित्रले सन् 2036 सम्मका लागि मुख्य सूचकहरूमा ठूलो फड्को मार्ने प्रक्षेपण गरेको छ। कुल गार्हस्थ उत्पादन र बजार पुँजीकरणको अनुपात हाल 70-80% रहेकोमा त्यसलाई बढाएर 150% भन्दा बढी पुर्याउने लक्ष्य रहेको छ। बजारमा सूचीकृत कम्पनीहरूको संख्या 500 भन्दा बढी पुर्याउने र 200 भन्दा बढी साना तथा मझौला कम्पनीहरू बजारमा सूचीकृत हुने प्रक्षेपण गरिएको छ। हाल करिब 77,66,000 रहेको डिमाट खाता संख्यालाई थप विस्तार गरी ठूलो जनसंख्यालाई बजारमा आबद्ध गराउने योजना पुँजी बजार विकास मार्गचित्रमा उल्लेख छ। सरकारले नेपालमा उत्पादित छुर्पीको विश्व बजार प्रवर्धन गर्ने गरी 5 वर्षे छुर्पी निर्यात राष्ट्रिय रणनीति कार्यान्वयनमा ल्याएको छ। रणनीतिले नेपाललाई गुणस्तरीय छुर्पी उत्पादन तथा निर्यात केन्द्रको रूपमा स्थापित गर्दै आर्थिक समृद्धिमा योगदान गर्ने सोच अघि सारेको छ। रणनीतिले छुर्पीको लागि आवश्यक दूध उत्पादन र संकलन प्रणालीलाई सुदृढ बनाउने, छुर्पी उत्पादकको उत्पादन क्षमता र गुणस्तर अभिवृद्धि गर्ने, छुर्पीको निर्यात वृद्धि गर्ने, छुर्पी उत्पादन तथा निर्यात प्रवर्धन गर्न नीति तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्य लिएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
फिफा विश्वकप फुटबल 2026 को उपाधिका लागि आज राति साबिक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति 1:15 न्यूयोर्क न्यूजर्सी स्टेडियममा हुनेछ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीका लागि विश्वकप ट्रफी उचाल्ने यो अर्को खेल बन्न सक्छ। यस खेलमा 39 वर्षीय अर्जेन्टिनी लियोनेल मेस्सी र भविष्यमा महान खेलाड़ी बन्न सक्ने खेलाड़ीका रूपमा लिइएका 19 वर्षीय स्पेनका विंगर लामिने यमालको खेललाई निकै चासोका रूपमा लिइएको छ। विश्वकप 2026 अन्तर्गत आजको यो फाइनल खेलको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। यसअघि आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डले फ्रान्सलाई 6-4 गोलले पराजित गरेको छ। रोमाञ्चक बनेको खेलमा इंग्ल्याण्डका बुकायो साकाले ह्याट्रिक पूरा गरे। एम्बाप्पेले यससँगै विश्वकपमा आफ्नो गोल संख्या 22 पुर्याउँदै सर्वाधिक गोलकर्ता बनेका छन् भने प्रतियोगितामा 10 गोल सहित गोल्डेन बुट दौड़मा अग्रता पनि लिएका छन्। चीनको सेन्जेन शहर स्थित कोली होटलमा जारी 28 एसियाली युवा बुद्धिचाल प्रतियोगितामा चेस खेलाड़ी सीएम पुरूषोत्तम सिलवालले शानदार शुरूआत गरेका छन्। अन्तर्राष्ट्रिय चेस प्रतिस्पर्धाको दोस्रो दिन नेपालका 18 वर्षीय खेलाड़ी पुरूषोत्तम सिलवालले सम्पन्न 3 चरणको स्पर्धामा 1 जित तथा 2 बराबरी नतिजा आत्मसात गरेका छन्। पुरूषोत्तमले दोस्रो खेलमा फिलिपिन्सका अन्तर्राष्ट्रिय मास्टर एर्का क्रिस्टियन जियान कार्लो र तेस्रो चरणमा भियतनामका फिडे मास्टर दुआङ भू आनसँग खेल बराबरी गरे। सीएम सिलवालले पहिलो खेलमा ताइपेका हुआङ चुङ याङलाई हराएका थिए। अब चौथो चरणमा उनले सातौं वरियता प्राप्त चाइनिज छिया जिया छियाङसँग प्रतिस्पर्धा गर्नेछन्। पाकिस्तानको इस्लामाबादमा यही जुलाई 22 देखि 29 सम्म आयोजना हुने काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्न जाने नेपाली भलिबल टोलीलाई विदाई गरिएको छ। नेपाल भलिबल संघले आज एक कार्यक्रमका बीच विदाई गरेको राष्ट्रिय खेलकुद परिषद राखेप उपाध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो।
अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा बागमती प्रदेशको हिमाली पहाड़ी र तराई भूभागका साथै मध्य प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। देशका विभिन्न जिल्लामा बाढ़ीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। बाढ़ी पहिरोले विभिन्न राजमार्ग प्रभावित, रातको समयमा सवारी सञ्चालनमा रोक। बाल सुधार गृहमा रहेका बालबालिकाको मानवाधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन। कार्यकारी प्रमुख संसदबाट चुनिने र मिश्रित निर्वाचन प्रणाली नै नेपाललाई उपयुक्त रहेको नेपाली कांग्रेसका सभापति गगन थापाको भनाई। जोर्डनमा इरानी आक्रमणमा परि दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाद्वारा इरानमा व्यापक हवाई आक्रमण। र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति 1:15 बजे अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुने। राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।